بسم الله الرحمن الرحيم. السلام عليكم خواتين وحضرات. اکثر بیشتر یہاں ذکر ہوتا رہتا ہے ایک بات کا ویسے تو میرا کہنا یہ ہوتا ہے کہ انسان کا غیظ و غضب اور غصہ یہ کسی بھی شخص کو روحانیت کی راہ پہ آگے بڑھنے نہیں دیتا، بڑی تیزی کے ساتھ اسے پیچھے لے جاتا ہے. ایک بار ایک بزرگ نے شیطان سے ہی پوچھا تھا کہ تمہارے لیے سب سے آسان کب ہوتا ہے کہ انسان کو اپنے قبضے میں لے لو؟ تو شیطان نے جواب دیا کہ جب وہ غصے میں ہوتا ہے. جو اردو میں محاورہ ہے کہ غصے کی حالت میں انسان کی عقل پہ پردہ پڑ جاتا ہے. اس کی اگر ایکسپلین اسے کرنا پڑے تو اس بات سے یہ چیز واضح ہو جاتی ہے کہ انسان پر جب شیطان قبضہ کر لے تو واقعی اس کی عقل پہ پردہ پڑا ہوتا ہے. اسی طرح شیطان کے لیے کسی بھی انسان کو بہکا لینا آسان ہوتا ہے جب اس کے اندر ہرس ہو جائے. ہرس سے آنکھوں پہ پٹی بن جاتی ہے، عقل پہ پردہ پڑ جاتا ہے اور انسان سوچنے سمجھنے سے عاری ہو جاتا ہے. لالچ کے بارے میں کہا جاتا ہے لالچ بری بلا ہے. یہ ہرس کے ذریعے سے بھی شیطان انسان پر قبضہ کر لیتا ہے. ہم مسلمانوں کے لیے یہ علم کی اور عقل کی باتیں ڈیفینیٹلی ہیں، لیکن ہمارے لیے تو سب سے اہم چیز یہ ہے کہ جس ہستی صلی اللہ علیہ وسلم کے ہم امتی ہیں، آپ صلی اللہ علیہ وسلم غصے کو پی جاتے تھے. اور خوبصورتی یہ ہے کہ انتہائی غصے کے عالم میں بھی بہت برہم ہو جائیں تو الفاظ تب بھی بڑے خوبصورت اور پولائٹ ورڈز ہی ادا ہوتے تھے زبان سے. اگر ہم صرف یہ سوچ کے کہ یہ سنت ہے کہ ہم غصے کو پی جائیں اور غصے کے عالم میں بھی ہماری زبان بہت پولائٹ رہے، تو دنیا میں عزت بھی مل جائے گی اور ثواب بھی مل جائے گا کہ ہم سنت سمجھ پہ اس پہ عمل کر رہے ہیں. یہاں روحانیت سے متعلق سوال پوچھے جاتے ہیں. ہم سب کی یہ خواہش ہوتی ہے، میری بھی آپ کی بھی، کہ ہم روحانیت کی راہ پر چل نکلے اور ہم جستجو بھی کرتے ہیں اس کی، محنت بھلے نہ کریں کہ وہ شاید محنت کا لفظ ہم نے اپنی ڈکشنری میں سے، جیسے نیپولین نے ناممکن کا ورڈ डिलीट कर दिया था तो हम मेहनत को छोड़ बैठे, लेकिन जस्तजू जरूर रहती है। तो हम गुस्सा इसको अगर तर्क नहीं करते हैं या एटलीस्ट उसको पीना नहीं सीखते तो फिर जितनी मेहनत करके रूहानियत हम हासिल करेंगे वो साथ ही साथ जाया होती चली जाएगी। ये एक सवाल, ऐसा क्यों है कि कामिल वली अल्लाह का मुशाहदा हक ज्यादा होता है जबकि कम मर्तबा वली अल्लाह का मुशाहदा खल्क ज्यादा होता है? एक बड़ी सिंपल सीधी सादा रीजन है। कि हमारी अगर एक से ज्यादा मंजिलें हैं तो जो करीब तरीन मंजिल है हम पहले उस पर पहुंचेंगे और जो सबसे दूर की मंजिल है उस पर सबसे आखिर में पहुंचेंगे हम। तो इब्तदा हमारी रूहानियत की जिंदगी की इसी दुनिया से चूंकि होती है तो जब तक के इस मंजिल को हम तैयार न कर लें इससे अगली मंजिल पर हम जा नहीं सकते। तो जब कोई शख्स अल्लाह की राह पे चलता है और उसको इनामात और तसर्रुफात और एजाजात और करामात हासिल होती हैं तो इब्तदा इसी दुनिया से है। तो जो अभी जिसने इब्तदा की है वली अल्लाह ने तो जब तक के वो मुशाहदा खल्क नहीं करेगा, अपनी पहली मंजिल को तय नहीं करेगा, वो उससे अगली मंजिल मुशाहदा हक तक जा नहीं सकता। तो इसीलिए जो वली अभी इतना सीनियर नहीं है उसका मुशाहदा खल्क ज्यादा होगा कि उसके बगैर वो मुशाहदा हक की मंजिल पर जा नहीं पाएगा। तो जूं जूं उसके इल्म में इजाफा होता जाएगा, उसके दर्जात बुलंद होते जाएंगे तो उसका मुशाहदा हक बढ़ने लगेगा। इसकी लॉजिक इसके पीछे ये है। इनका अगला सवाल है कि क्या ये दुरुस्त है कि जनाब हजरत मूसा अलैहिस्सलाम मुशाहदा हक में गर्क रहते थे इसलिए उनका मुशाहदा खल्क ज्यादा न था जिसकी वजह से वो किश्ती, बच्चे और दीवार वाली हिकमत पर गौर न कर सके? ये जो हजरत खिजर अलैहिस्सलाम और हजरत मूसा अलैहिस्सलाम का किस्सा है इसका ताल्लुक मुशाहदा खल्क से नहीं है, इसका ताल्लुक है इल्म दानिश से। जैसे यहां कई बार जिक्र हुआ कि रूहानियत के 9 लताइफ हैं और अक्सर बेशतर हम 2 लताइफ का जिक्र ज्यादा करते हैं, उसकी वजह यह है कि हमारा वास्ता ज्यादातर उन्हीं से पड़ता है रोजमर्रा की जिंदगी में। एक कल्ब है जो यहां है, नफ्स यहां है। तो ये जो कल्ब है इसके दो खुदाम हैं, एक वो जो जाहिर नजर से हमें दिखाई देती हैं और दूसरे वो जो हमें अक्ल की बिनाई से दिखाई देते हैं। पहले खादिम जो हमें जाहिर की आंख से दिखाई देते हैं वो तो हमारे मुख्तलिफ आजा हैं, हाथ पांव आंखें पलकें ये सब चीजें। यहां खादिम इन मायनों में नहीं मैंने इस्तेमाल किया कि वो इसकी दिल की खिदमत कल्ब की खिदमत करते हैं, बल्कि इसके महकूम हैं कि वो इसके अहकामात पर अमल करते हैं। अगर मैंने सोचा कि मैं इस चीज को पकड़ लूं तो मेरे दिमाग ने उसके अहकामात जारी किए मेरे हाथ को और मैंने मेरा हाथ हरकत में आया और मैंने इसे पकड़ लिया। अब महकुम वही होता है जो हुक्म की तामील करता है, जिस पर हुक्म चलता है। तो ये वो मातहत हैं जो हमें जाहिरी नजर से दिखाई देते हैं। दूसरे हैं जो अकल की नजर से हम देखते हैं, जो अकल की नजर से देखते हैं वो ये है कि जब कोई चीज वकू पजीर होती है तो हम उसके पीछे छुपे हुए रीजन को देखते हैं। ये जो किस्सा था जनाब हजरत मूसा अलैहिस्सलाम का और हजरत खिजर अलैहिस्सलाम का, ये दर हकीकत किस्सा मुशाहदे खल्क से ताल्लुक नहीं रखता था, बल्कि ये इल्म दानिश से ताल्लुक रखता था। जैसे हम एक बात कहते हैं और बिल्कुल वो वेरी राइटली सो कि रब की मसलहतें सिर्फ रब ही जानता है। अब हमारी जो जाहिरी आंख है वो तो ये देख रही है कि हजरत खिजर अलैहिस्सलाम ने कश्ती के पैंदे में सुराख कर दिया है। अब इंसानी अक्ल इससे आगे सोच नहीं सकेगी कि इस सुराख के हो जाने के बाद किश्ती किसी वक्त भी डूब जाएगी जब पानी भर जाएगा। अब जो फकीर है या वली अल्लाह है, साहिब इल्म और दानिश है, उसका जहन तो फौरी तौर पर स्प्लिट सेकंड में उधर मुतवज्जो हो जाएगा कि ये सुराख किया क्यों इन्होंने, क्या वजह थी इसके पीछे। अब वो गौर और फिक्र का मामला शुरू हुआ। तो गौर और फिक्र के नतीजे में इंसान के इल्म में इजाफा होता है। इसका ताल्लुक مشاہدہ خلق سے نہیں ہے، اس کا تعلق علم و دانش سے ہے. اور جتنے بھی پیغمبر گزرے ہیں، روایت ہے 1,24,000 پیغمبروں کی، لیکن ہمیں قرآن پاک میں ہم واقف انہیں سے ہوتے ہیں جن کا ذکر قرآن پاک میں ملتا ہے ہمیں. ایک لاکھ چوبیس ہزار پیغمبروں میں جس طرح صحیفے نازل ہوتے رہے تمام پیغمبروں پر، وہ صحیفے ان میں سے چار کتابیں مشہور ہوئی ہیں. جیسے حضرت ابراہیم علیہ السلام پر 350 صحیفے نازل ہوئے، لیکن تمام آسمانی صحیفوں میں چار کتابیں مشہور ہوئی ہیں، یا چار کتابیں اپنی حیثیت خاص رکھتی ہیں. اسی طرح جو پیغمبر آئے 1,24,000، ان میں سے بھی چار پیغمبر زیادہ جانے گئے. فرشتے بے شمار ہیں، اتنے کہ عالم مخمور میں وہ خانہ کعبہ کا طواف کرتے ہیں، تو ایک فرشتہ جو طواف کر لیتا ہے دوبارہ پھر اس کی باری آئے گی نہیں کبھی، تعداد اتنی ہے ان کی. لیکن چار فرشتے ہی زیادہ نامور ہیں ان میں. تو وہ جو چار پیغمبر ہیں بہت نامور ہوئے، جناب حضرت ابراہیم علیہ السلام، حضرت موسیٰ علیہ السلام، حضرت عیسیٰ علیہ السلام اور آپ صلی اللہ علیہ وسلم. تو آپ صلی اللہ علیہ وسلم کے دو بڑے مخصوص اعزازات ہیں، اور یہ اعزاز کسی اور پیغمبر کے ہیں نہیں. سبھی پیغمبر وداؤٹ اینی ایکسیپشن وہ اتارے گئے صرف اپنی قوم پر، آپ صلی اللہ علیہ وسلم تمام عالمین کے لیے ہیں، رحمت للعالمین ہیں. یہ اعزاز کسی اور پیغمبر کے پاس نہیں ہے، قابل احترام ہیں سبھی. ہمارے لیے تو سبھی پیغمبر بڑی بلند حیثیت کے مالک ہیں، اور بحیثیت مسلمان کے ہم نہ صرف ان پر ایمان رکھتے ہیں بلکہ ان کا احترام بھی ہم کرتے ہیں. لیکن یہ اعزاز ہیں آپ صلی اللہ علیہ وسلم کے. دوسرا اعزاز یہ ہے کہ وہ امام الانبیاء ہیں، تمام انبیاء کرام نے ان کی اقتداء میں نماز پڑھی ہے. تیسرا ایک بڑا اعزاز ہے، لیکن اس کو میں یوں بیان نہیں کر رہا تھا، وہ یہ ہے کہ آپ صلی اللہ علیہ وسلم معراج پر تشریف لے گئے، اور وہاں آپ صلی اللہ علیہ وسلم نے رب تعالیٰ سے گفتگو فرمائی ہے. رب تعالیٰ سے گفتگو حضرت موسیٰ علیہ السلام بھی کرتے تھے، وہ اور بات ہے کہ بجائے عرش معلیٰ کے کوہ طور پر کرتے رہے ہیں. تو حضرت موسیٰ علیہ السلام، بات یہاں سے شروع ہوئی تھی کہ مشاہدہ خلق کم تھا، مشاہدہ حق زیادہ تھا. سبھی انبیاء کرام مشاہدہ حق ہوتا ہے، سبھی اس میں مشغول رہتے ہیں مشاہدہ حق میں. रब उनके दिल से कभी दूर नहीं होता। तो उनका जनाब वालेकुम अस्सलाम।
सर ये अभी जिक्र हुआ था मेराज शरीफ का और इमामुल अंबिया सल्लल्लाहु अलैहि वसल्लम का, तो वो जो इवेंट है जिसमें सल्लल्लाहु अलैहि वसल्लम ने तमाम अंबिया ग्राम की इमामत फरमाई थी, ये मतलब एक तो ये एक इवेंट हो गया और एक, लेकिन इसकी कोई खास सिग्निफिकेंस होगी जाहिर है कि, तो वो अगर उसके ऊपर थोड़ी रोशनी।
इसकी सिग्निफिकेंस बड़ी सिंपल है, आप सल्लल्लाहु अलैहि वसल्लम की ये हैसियत कि आप सल्लल्लाहु अलैहि वसल्लम अंबिया कराम में नगीने की सी हैसियत रखते हैं, उसको एस्टेब्लिश करना इस इवेंट का मकसद था। इमाम वही बनता है या उसी इमाम के पीछे हम नमाज पढ़ते हैं जिसको हम ये समझते हैं कि तक्वे में हमसे बेहतर है, इल्म में हमसे बेहतर है। तो अंबिया कराम के इमाम इल्म में बहुत बेहतर, तक्वा में सबसे ऊपर। तो वो आप सल्लल्लाहु अलैहि वसल्लम की यह हैसियत कि आप सल्लल्लाहु अलैहि वसल्लम अंगूठी में नगीने की हैसियत रखते हैं, तो अंबिया कराम में उनकी नगीने की सी हैसियत है सबसे बुलंद, उसके पीछे हिकमत यह है। इनका अगला सवाल है कि औलिया अल्लाह को जिस तसर्रुफ से नवाजा जाता है वो दायमी होता है या इसमें कमी बेशी होती रहती है? औलिया कराम को जो तसर्रुफ हासिल होते हैं वो एक तसर्रुफ नहीं होता, इसलिए उसके लिए हमेशा जमा का सीगा इस्तेमाल किया जाता है, तसर्रुफात। हर वली अल्लाह को रब ताला इनाम के तौर पे कुछ इनायात उन पर करता है जिसको तसर्रुफात कहा जाता है। वो तसर्रुफात बढ़ते रहते हैं जो जो वो वली अल्लाह अल्लाह की इताअत में आगे जाता है, इल्म में आगे बढ़ता है, तक्वा में आगे बढ़ता है, तो उस पर इनामात की बारिश उसी नस्बत से होती चली जाती है, तो वो तसर्रुफात उसके बढ़ते रहते हैं, वो एक जगह मुस्तकिल नहीं होते। क्या एक सवाल यह है कि क्या वली अल्लाह को उसकी जिंदगी में ही बता दिया जाता है कि विसाल के बाद भी वो साहिब ड्यूटी, साहिब अम्र और साहिब तसर्रुफ रहेगा? कमाल की बात यह है कि जो वली अल्लाह जितना बड़ा है वो इतना ही इन चीजों से दूर भागता है। यहां अक्सर जिक्र होता है कि औलिया कराम के नजदीक ये बाइस फखर बात नहीं है कि उसको ये कशफ व करामात हासिल हैं, ये तसर्रुफात हासिल हैं, वो तो इनसे घबराता है, भागता है, इसलिए कि इसके अंदर खतरा बड़ा पोशीदा है कि किसी वक्त भी उसका पांव लड़खड़ा जाए और वो तकब्बुर में चला जाए और सब खो देगा वो। तो सभी के सभी औलिया कराम इन चीजों से बड़ी दूर भागते हैं। ये तो हमारे तसर्रुफात जो इस तरह के कायम हो गए हैं वो हुए हैं किताबों को पढ़ पढ़ के, जो औलिया कराम के बारे में किताबें लिखी गई उसमें मारे अकीदत के लोगों ने उनकी शख्सियत के जिन पहलुओं को नुमाया किया, उसमें सिर्फ एक ही पहलू सबसे ज्यादा नुमाया किया जाता है, वो ये है कि उनकी करामात, उनके तसर्रुफात, उनके दर्जात खुद उनकी अपनी लिखी हुई किताबें अगर हम पढ़ लें तो वहां ये सारी चीजें कहीं उनका जिक्र नहीं होता दूर तक। अगर औलिया अकराम की जिंदगी में आप उनसे मिलें तो पता चलता है कि वो तो बिल्कुल एक नॉर्मल लाइफ गुजार रहे हैं। मैंने यहां एक किस्सा अपना सुनाया था कि मेरे साथ क्या हुआ, वो भी यही वजह थी कि उन दिनों तो मुझे मालूम नहीं था 72-73 में, तो मेरे तसव्वुरात भी यही थे औलिया अकराम के बारे में, और जैसे हम लोगों से सुनते आए थे, रवायात पढ़ते आए थे कि वली अल्लाह के पीछे पढ़ी हुई नमाज का लुत्फ ही और होता है। तो मेरे कोलीग थे राना सईद साहब, वो ले गए अपने मुर्शद साहब के पास, कि उनका फरमाना ये था कि वो बड़े वली अल्लाह है। मगरिब के वक्त हम मोहिनी रोड की उस एक मस्जिद में पहुंचे, करते थे वो भी जॉब थे लेकिन मगरिब की नमाज की इमामत कराते थे वहां मोहिनी रोड की मस्जिद में। तो तशरीफ लाए और मगरिब की नमाज की इमामत फरमाई। मैंने नमाज पढ़ ली तो पढ़ने के बाद मैंने सोचा कि ये कैसे वली अल्लाह हैं कि इनके पीछे तो नमाज में कोई फर्क नहीं है, वही नमाज थी जो मैं रोज पढ़ता हूं। तो राना सईद साहब ने मुझसे कहा कि अभी ये सबसे हाथ मिलाएंगे सुन्नतें अदा करने के बाद, तो आप सुन्नतें पढ़ने के बाद रुक जाइए, इनसे हाथ मिला के जाइए, ठीक है। तो तशरीफ रखे उन्होंने, चंद एक लोग थे 10-12 जो वहां रुके, बाकी तो नमाजी चले गए। तो हम बैठ गए तो उन्होंने बातचीत जो शुरू की वो उन्होंने की कि असल में हम सुनी सुनाई बातों पर यकीन किए हुए होते हैं, वही हमारे तसव्वुरात होते हैं, तो हमारा ये ख्याल है कि अगर कोई वली अल्लाह है तो उसकी इक्तदा में जब हम नमाज पढ़ेंगे तो हमें बहुत कुछ दिखाई देगा नमाज के दौरान, जब लुत्फ मुख्तलिफ आएगा, वो नहीं आता तो हम ये कहते हैं कि ये तो आदमी वली अल्लाह ही नहीं है। अब वो जो मैंने दिल में सोचा था वो उन्होंने बयान कर दिया, हाथ मिलाया, लेकिन वो इतने ऑर्डिनरी लुकिंग मैन थे कि वो मुझे कुछ वो लगा नहीं कि ये वली अल्लाह है, इसलिए कि मैं तो ये किससे कहानियां सुने हुए था। तो बाद में खैर जब मुर्शद साहब से मुलाकात हो गई और मुर्शद साहब से डंडे मंडे पड़ते रहे मुझे मुसलसल, बहुत ही मैंने जूते खाए मुर्शद साहब से, क्योंकि जो मगरबी तालीम है मेरी और जो सुनी हुई कहानियां हैं रवायात किस्से कहानियां इधर उधर से सुनते रहे थे वो दिमाग पर सवार थी। नतीजा ये होता था कि हर रोज जूते पड़ जाते थे किसी न किसी बात पे। तो अल्लाह ने ये जरूर अकल दिए रखी कि मैं बागी होके भागा नहीं, जूते बड़े हौसले से खाता रहा। फिर पता लगा कि नहीं, ये तो सारे लोग जो वाकई वली अल्लाह हैं वो तो अपने आप को ऑर्डिनरी लुकिंग आदमी ही बनाए रखते हैं। आप रहते रहिए उनके साथ, वक्त गुजारते रहिए, आपको वो दुनियादार ही नजर आएंगे, वहां जाहिर कुछ नहीं होता, ना वो बातों में अपने आप को बड़ा बना के पेश करते हैं। इतनी लंबी एसोसिएशन रही मेरी अपने मुर्शद साहब के साथ और बहुत वक्त साथ हमारा गुजरता था, दिन का काफी बड़ा हिस्सा, सफर में भी मेरे साथ रहते थे, तो दो चार जगहों पर ही پتہ لگا کہ وہ عام آدمی سے مختلف ہیں. ادروائز ان کی پوری کوشش یہ ہوتی تھی کہ وہ ایک عام آدمی ہی دکھائی دیں, کہیں کوئی فرق نہ ہو. تو پھر سمجھ آئی کہ یہ جو ہم ادھر ادھر سے سنی سنائی باتوں پہ یقین کر کے آتے ہیں اس میں اور اصل میں فرق کیا ہے. نمائش نہیں ہے وہاں, فقیر نمائش سے بڑی دور بھاگتا ہے. وہ اپنے علم کا اظہار اس طرح سے ہرگز نہیں کرتا کہ میرے پاس اتنا علم ہے, میں اتنا جانتا ہوں. وہ خود بخود اللہ اس کو ظاہر کرتا رہتا ہے. ان کا اگلا سوال یہ ہے کہ کیا وفات کے بعد کچھ اولیاء اللہ کا تصرف کئی گنا بڑھ جاتا ہے؟ نہیں, تصرف نہیں بڑھتا. یہ جو آپ نے سنا ہے جس کی بنیاد پر یہ سوال آپ کر رہے ہیں مجھ سے, اس کو تھوڑا سا سمجھنے میں فرق آیا ہے. تصرفات تو ختم ہو جاتے ہیں دنیاوی زندگی کے ساتھ ہی. کیونکہ دنیاوی اعمال کا سلسلہ منقطع ہو جاتا ہے موت کے بعد. البتہ ان کے علم کی تیزی کئی گنا بڑھ جاتی ہے. جس کو آپ تصرفات سمجھ رہے ہیں وہ اصل میں ان کے علم کی تیزی ہے, وہ کئی گنا بڑھ جاتا ہے. اس لیے کہ وہ دنیا سے علیحدہ ہو گیا. یہ بالکل ایسا ہے. ایک چیز میں عرض کروں آپ سے, کوئی ایک ذکر ہم کرتے ہیں, ہم بغیر نماز کے بھی وہ ذکر کر سکتے ہیں. کوئی آدمی اسے بغیر نماز پڑھے وہ ذکر جاری کرے, اس کے اثرات کچھ اور آئیں گے آپ پہ, اس کی مقدار کے لحاظ سے بہت کم آئیں گے. لیکن ایک آدمی اگر نماز کا پابند ہے اور نماز ادا کر کے پھر وہ ذکر کرتا ہے تو اس کے اثرات کئی گنا زیادہ بڑھ جائیں گے. قرآن پاک کی تلاوت کا عادی ہے, وہ ریگولرلی کرتا ہے, اثرات اور بھی بڑھ جائیں گے. اس کی وجہ کیا ہے کہ جب وہ نماز پڑھتا ہے, قرآن پاک کی تلاوت کرتا ہے, اب جیسے تلاوت کلام کا ہم یہ کہتے ہیں, یہ ہے کہ گویا کہ آپ رب سے گفتگو کر رہے ہیں. یہ استارن کہا جاتا ہے. وہ اتنا عرصہ ہم اس دنیا سے کٹ جاتے ہیں جب ہم نماز پڑھ رہے ہیں اور رب کی طرف لو لگ جاتی ہے ہماری. تلاوت کرتے ہیں تو دنیا سے تعلق ہمارا کٹا ہوا ہوتا ہے, ہم اسی میں گم ہوتے ہیں تلاوت کلام پاک میں. تو جو ذکر ہم کرتے ہیں اس کے اثرات کئی گنا بڑھ جاتے ہیں ہمارے, بڑی تیزی سے اثرات آتے ہیں. اسی طرح انسان جو جب تک وہ دنیا میں ہے, دنیا میں رہ رہا ہے, اگر وہ ولی اللہ ہے تو وہ دنیا بھی نبھاتا ہے اور دین بھی نبھاتا ہے. تو دنیا نبھانے کا اثر کہیں نہ کہیں اس کے جسم اور ذہن اور روح پر رہتا ہے. مرنے کے بعد اس کا تعلق دنیا سے ختم ہو گیا, دنیاوی اعمال ختم ہو گئے, میں نے ابھی عرض کیا تھا. تو علم کے اثرات بڑھ جائیں گے کئی گنا. تو وہ علم بڑھتا ہے, تصرفات نہیں بڑھتے. اس کے لیے ایک بار مرشد صاحب نے مجھے سمجھانے کو بڑی خوبصورت بات کہی تھی. کہا کہ بھٹو صاحب اس ملک کے بڑے پاورفل پرائم منسٹر تھے, جنرل ضیاء ان کے ماتحت تھے, تو جنرل ضیاء ان کی آنکھ کے اشارے پر چلتے تھے. پرائم منسٹر نہیں رہے بھٹو صاحب, ضیاء صاحب کرسی میں بیٹھ گئے. تو اپنی اس تمام تر اتھارٹی کے انجوائے کرنے کے باوجود بھٹو صاحب محتاج ہو گئے تھے جنرل ضیاء کے احکامات کے. تو جو ولی اللہ صاحب ڈیوٹی ہے, چاہے وہ پہلے صاحب ڈیوٹی سے کمتر مقام پر فائز ہو, لیکن چونکہ وہ صاحب ڈیوٹی ہے تو حکم اسی کا ہے, اتھارٹی اسی کی ہے. تو جو ولی اللہ دنیا سے چلے گئے, ماسوائے ان لوگوں کے جن کا امر مرنے کے بعد بھی جاری ہے, وہ چند ایک ہیں جن کو انگلیوں پہ گن لیجیے آپ, باقی سب وہ جو کرسی میں بیٹھا ہے, چاہے ان کا شاگردی کیوں نہیں, پھر اتھارٹی وہ انجوائے کرتا ہے. تو تصرفات کی بات نہیں, یہ علم کی بات ہے, علم بڑھ جاتا ہے. انشاءاللہ بقایا سوالات کے سلسلہ نیکسٹ سنڈے تک کے لیے, اس وقت تک کے لیے اجازت دیجیے. السلام علیکم.